तपाईँलाई स्वागत छ सहकर्मी चुडामणि अरियालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। भारसिंह एफएम 102.2 बझाङको सयपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्रफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
बिहिबारबाट सुरु हुने विद्यालय शिक्षा परीक्षा एसईमा प्रदेश 7 55,000 छात्र छात्रा सहभागी हुँदै कैलाली र कञ्चनपुरका किसानले आन्दोलन दोहोऱ्याए, क्वारेन्टाइनमा गरे तालाबन्दी।
प्रदेश नम्बर 7 सरकारले 1 अर्ब रुपियाँको बजेट ल्याउने तयारी। दार्चुला जिल्लाको नेपाल भारत जोड्ने सीतापुल छोटी भन्सार नाकामा 6 महिना सुरक्षाकर्मी, 6 महिना तस्करहरूको मन परी।
प्रदेश सरकार प्रतिस्पर्धात्मक विकासमा उत्रनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड, समृद्धि र विकास अबको आवश्यकता भएको अध्यक्ष तिमिल सिन्हाको भनाई।
र सातुटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरका रङ्गशाला निर्माण हुने।
नवजीवन सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभामा उपस्थित हुने बारेको सूचना। यस संस्थाको 24 वार्षिक साधारण सभा तथा सो सभाले गर्ने नयाँ कार्य समितिको निर्वाचन कार्यक्रम यही चैत्र 10 शनिबारका दिन बिहान 8 ओम प्यालेस धनगढीमा हुने भएकोले उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। शेरधनी महानुभावहरू साधारण सभामा आउँदा अनिवार्य रूपमा संस्थाको शेरधनी परिचय पत्र वा नेपाल सरकारले फोटोसहित प्रमाणित गरी जारी गरेको परिचय पत्र साथमा लिई आउन हुन समेत अनुरोध छ। मतदान कार्य बिहान 8:30 सुरु भई बेलुका 5 मात्र हुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। नवजीवन सहकारी संस्था लिमिटेड धनगढी कैलाली, सम्पर्क फोन 091-522-950 र 523-653।
अब समाचार क्रम विस्तारमा। बिहिबारबाट सुरु हुने विद्यालय शिक्षा परीक्षा एसएससीमा प्रदेश 7 55,303 विद्यार्थीहरू सहभागिता हुने भएका छन्। साधारण विद्यालयका 50,221 र प्राविधिक विद्यालयका 996 गरी 51,207 विद्यार्थी नियमिततर्फ एसएससीमा सहभागी हुँदैछन्। यस्तै एक्जामटेडतर्फ 4,086 विद्यार्थी सहभागी हुने भएका छन्। 1,049 विद्यालयमा अध्ययनरत विद्यार्थीले यस वर्षको एसएससीमा सहभागिता जनाइरहेका छन्। प्रदेश नम्बर 7 9 जिल्लामध्ये सबैभन्दा बढी 16,962 विद्यार्थी कैलाली जिल्लाबाट सहभागी हुनेछन्। जिल्लामा 53 केन्द्रमा सञ्चालन हुने परीक्षामा साधारण शिक्षाका 16,092, प्राविधिकका 170 र एक्जामटेडतर्फ 700 विद्यार्थी सहभागी हुने क्षेत्रीय शिक्षा निर्देशनालय राजपुर डोटीका शाखा अधिकृत पूर्णबहादुर शाहले जानकारी दिनुभयो। यस्तै सबैभन्दा कम विद्यार्थी बाजुराबाट सहभागी हुनेछन्। 15 केन्द्रमा परीक्षा हुने उक्त जिल्लामा नियमिततर्फ साधारण शिक्षा 2,907 र प्राविधिक शिक्षा 48 गरी 2,955 र एक्जामटेडतर्फ 338 गरी 3,293 विद्यार्थी सहभागी हुनेछन्। बझाङमा नियमिततर्फ साधारण शिक्षामा 3,933, प्राविधिकतर्फ 91 र एक्जामटेडतर्फ 319 गरी जम्मा 4,343 विद्यार्थी सहभागी हुँदैछन्। यस जिल्लामा 19 परीक्षा केन्द्र रहेकोमा 24 केन्द्रमा परीक्षा सञ्चालन हुने। अछाममा नियमिततर्फ साधारण शिक्षाका 4,309, प्राविधिक शिक्षाका 124 र एक्जामटेडतर्फ 825 गरी 5,258 विद्यार्थी सहभागी हुनेछन्। डोटीमा साधारण शिक्षाका 2,542 र प्राविधिक शिक्षाका 94 गरी 2,636 र एक्जामटेडतर्फ 157 विद्यार्थी परीक्षा दिनेछन्। यस जिल्लामा 12 परीक्षा केन्द्र रहेका छन्। 18 केन्द्रमा परीक्षा सञ्चालन हुने दार्चुलामा नियमिततर्फ साधारण शिक्षाका 2,976, प्राविधिक शिक्षाका 61 र एक्जामटेडतर्फ 3,452 विद्यार्थी सहभागी हुनेछन्। बैतडीमा साधारण शिक्षाका 5,301 र प्राविधिक शिक्षाका 163 गरी 5,464 विद्यार्थी नियमिततर्फ सहभागी हुनेछन् भने एक्जामटेडतर्फ 505 विद्यार्थी सहभागी हुनेछन्। यहाँ 17 परीक्षा केन्द्र रहेका छन्। यस्तै 14 परीक्षा केन्द्र रहेको डडेलधुरामा 2,474 साधारण शिक्षाका, 68 प्राविधिक शिक्षाका र 187 एक्जामटेड गरी 2,724 विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। यस्तै कञ्चनपुर जिल्लामा नियमिततर्फ साधारण शिक्षाका 9,687, प्राविधिकतर्फ 177 र एक्जामटेडतर्फ 645 गरी 10,509 विद्यार्थी सहभागी हुनेछन्। शाखा अधिकृत शाखा अनुसार जिल्ला कार्यालयमा कर्मचारी अभावका कारण सामुदायिक र संस्थागत विद्यालयको छुट्टा छुट्टै तथ्याङ्क प्राप्त हुन सकेको छैन। जिल्लाबाट फोनमा टिपाएको आधारमा यो तथ्याङ्क आएको हो। शाहले भन्नुभयो यसमा केही विद्यार्थी अनुपस्थित पनि हुन सक्छन्। उहाँले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी दिनुभयो।
प्रदेश 7 सरकारले 1 अर्ब रुपियाँको बजेट ल्याउने तयारी गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले चैत्र मसान्तभित्र बजेट ल्याउने तयारीमा जुटेको छ। केन्द्र सरकारबाट प्रदेश सरकारलाई उपलब्ध गराएको अनुदान अनुसार नै बजेट ल्याउन आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शंकर कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। बजेटको तयारीका लागि आर्थिक मामिला मन्त्रालयले अन्य मन्त्रालयसँग चालू आर्थिक वर्षमा सञ्चालन गर्न सकिने योजना र अन्य खर्चको विवरण मागेको छ। तीन महिनाका लागि प्रदेश सरकारले ल्याउने बजेटमा आयभन्दा बढी खर्च समेटिने आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले जानकारी दिनुभयो। बजेटमा तत्काल सम्बोधन गर्न सकिने कार्यक्रम बढी समेटिनेछन्। खाद्यान्न, खानेपानी, सडक, शिक्षा, कृषि लगायत क्षेत्रमा तत्काल गर्न सकिने कार्यक्रम समेटेर बजेट ल्याइने मन्त्री बोहराले जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेश सरकारले अब 75-76 को बजेटको समेत तयारी थालेको छ।
वन्यजन्तु, वनस्पति र जैविक विविधता जोगाउँ, वन डढेलो हुनबाट जोगाउँ भन्ने नाराका साथ जिल्ला वन कार्यालय कञ्चनपुर अन्तर्गत बेतकोट रेन्ज पोस्टको आयोजनामा आज बैतडा सामुदायिक वन बेतकोटमा वन डढेलो सचेतना गोष्ठी सम्पन्न गरिएको छ। बेतकोट रेन्ज पोस्ट अन्तर्गतका सामुदायिक वनहरू र बेतकोट नगरपालिकाका सबै वडाध्यक्षहरू सहभागी गराइएको गोष्ठीमा वन डढेलो लाग्नुका कारणहरू, यसले गर्न सक्ने क्षति र वन डढेलोबाट वनलाई बचाउने उपायहरूका बारेमा जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले सहभागीहरूलाई जानकारी गराउनु भएको थियो। कार्यक्रममा बेतकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले सामुदायिक वन इलाका वन सुरक्षा निकाय र जनप्रतिनिधिहरूका बीचमा वन बचाउने कुरामा सहकार्य गर्नुपर्ने बताउनुभयो।
कैलाली कञ्चनपुरका केरा कृषकहरू आन्दोलित बनेका छन्। आज सम्बन्धित पक्षलाई ज्ञापन पत्र बुझाउँदै र गड्डाचौकी क्वारेन्टाइनमा तालाबन्दी गर्दै कैलाली कञ्चनपुरका केरा कृषकहरू आन्दोलित भएका हुन्। उनीहरूले भारतबाट आयात गरिने केराको कुनै मापदण्ड नै निर्धारण नभएको भन्दै र क्वारेन्टाइनको चरम लापरवाही भएको भन्दै आज क्वारेन्टाइनको कार्यालयमा तालाबन्दी गरेको केरा उत्पादक तथा प्रवर्धन कृषि सहकारी लिमिटेडका अध्यक्ष पूर्ण सिंह सावदले बताउनुभयो।
यसैबीच नेपालमै पहिलोपटक क्वारेन्टाइनमा तालाबन्दी भएको हो। यसैबीच क्षेत्रीय प्लान क्वारेन्टाइन कञ्चनपुर, भन्सार कार्यालय कञ्चनपुर, आन्तरिक राजस्व कार्यालय कञ्चनपुर, खाद्य अधिकार सञ्जाल कञ्चनपुर, उपभोक्ता हित संरक्षण मञ्च, नागरिक समाज, नेपाल पत्रकार महासङ्घ र कञ्चनपुर उद्योग वाणिज्य सङ्घलाई ज्ञापन पत्र बुझाउँदै आयातित कृषिजन्य वस्तुको विषादी रोग तथा किराको परीक्षण नगरी आयात हुने कृषिजन्य वस्तुमा यथाशीघ्र रोक लगाउनु पर्ने, उद्योग वाणिज्य सङ्घ र विश्व व्यापार सङ्गठन बीच भएको सम्झौता पूर्ण रूपमा लागू गरिनुपर्ने, भारतबाट आयातित हुने केराको मूल्य समय सापेक्ष नभएकाले संशोधन गरिनुपर्ने, चिस्यान केन्द्रमा पकाएर क्रेटमा आयातित केराको मूल्य प्रतिक्रेट एकाइमा निर्धारण गरिनुपर्ने, केरामा कायम रहेका 5% भन्सार करलाई 50% वृद्धि गरी डम्पिङ गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने, भारतबाट आयातित कृषिजन्य वस्तुको चेक जाँच परिणाम एकिन गरी भन्सार छलीको अन्त्य गरिनुपर्ने लगायतका मागहरू उठाइएको छ। आफ्नो मागका विषयमा व्यवस्था गरिए कडा आन्दोलन गर्ने चेतावनी कैलाली केरा उत्पादक सहकारीका अध्यक्ष रामबहादुर कुँवरले दिनुभयो। यसैबीच हामीले वास्तवमा कञ्चनपुर र कैलालीका केरा उत्पादकहरू प्रत्येक वर्ष आन्दोलन हुनुको कारण के होला भनेर केरा उत्पादन तथा प्रवर्धन कृषि सहकारीका अध्यक्ष पूर्ण सिंह साउदसँग कुराकानी गरेका छौँ।
पूर्णजी, यहाँलाई स्वागत छ शुक्ला फाटा समाचारमा।
नमस्ते, धन्यवाद।
यो प्रत्येक वर्ष केरा कृषकहरू, कैलाली कञ्चनपुरका केरा कृषकहरू यसरी आक्रामक रूपमा आन्दोलित हुनुको कारण के?
यो आन्दोलित हुनुको कारण के छ भने, नेपालमा केरा हुँदाहुँदै अब प्रक्रिया नपुर्याइकन जुन अब विदेशी केराहरू नेपालमा भित्रिरहेको छ त्यसैको बारेमा हामीले आन्दोलन गरिरहेको छ। हामीले भने के छ भने, प्रक्रिया पुर्याएर केरा चाहिँ भित्र नेपालभित्र ल्याउनु पर्यो भन्ने प्रक्रिया हाम्रो त्यही लडाइँ हो।
जस्तो प्रक्रिया पुर्याएर भन्नुभयो, कहाँनिर कसरी प्रक्रिया पुगिरहेको छैन तपाईँहरूले देख्नु?
यसको प्रक्रिया के छ भने, अब फाइटो सेनिटरी सर्टिफिकेटहरू लागू गर्नुपर्ने, जुन भन्सारमा चाहिँ मूल्य समायोजन गर्नुपर्ने लगायतका कुराहरू केराको उसमा भन्दाखेरि घडीको हिसाबले हुन्छ, पकाएर ल्याउनुहोस् भनेको छैन। यहाँ चाहिँ के छ भने, सिधै तपाईँको चिस्यान केन्द्रबाट चाहिँ नि अब त्यो क्रेटमा दुई घरी केरा आउँछ, दुई घरी नै ल्याइदिन्छ, एक घरीको हिसाबले गरेर आउँछ। त्यो प्रक्रिया कसरी पुग्छ, त्यो प्रक्रिया पुर्याएर ल्याउनुहोस् मात्रै भने
त्यही त, प्रक्रिया पुर्याएर ल्याउनुहोस् भन्दाखेरि कहाँनिर प्रक्रियाको कमी कमजोरी भएको छ त्यो त तपाईँहरूले औल्याउनु भयो होला नि त, कसले सुध्रिनु पर्छ?
एकदम एकदम सर, हामीले मैले भने नि अघि नै, अब
त्यही त, कुन कुन निकाय सुध्रिनु पर्ने छ, कहाँ कहाँ प्रक्रिया माथि खेलवाड भइरहेको छ, प्रक्रिया नपुगाइकन गलत चिजहरू भित्र विषादीयुक्त चिजहरू नेपाल भित्र दिइराखिएको छ, त्यो अलिकति स्पष्ट पारिदिनुहोस् न।
त्यसैले अब क्वारेन्टाइन हेर्नुपर्ने हो, त्यो मुख्य कुराहरू, क्वारेन्टाइनले नहेरिकन आँखाको घरमा छोडिरहेको अवस्था छ। र अर्को कुरो, भन्सारले चाहिँ नि प्रत्येक क्रेडरले गिन्ती गरेर पठाउनु पर्ने, त्यो पनि गरिरहेको छैन। यी प्रक्रियाहरू चाहिँ पुर्याएर मात्रै भित्र्याउनुहोस् भन्ने हाम्रो लडाइँ त्यही हो सर।
जस्तो पोहोर पनि तपाईँहरूले आन्दोलन गर्नुभएको थियो बाटैमा केरा राखेर, होइन?
हजुर हजुर हजुर।
यसपालि पनि अहिले अब केराको सिजनका बेला तपाईँहरूले केरा उत्पादन भइरहेको बेला आन्दोलन गर्नुभयो, यसको पछाडि नेपालका कृषकहरू मारमा परे भन्ने संकेत हो या अन्य कुनै हो?
नेपाली किसानहरू चाहिँ नि मारमा एकदमै परेकै अवस्था हो र परिरहेको अवस्था अहिले त्यसैले हामीले के भनिरहेछौँ भने नेपाली किसानहरूले चाहिँ नि केरा हुँदा हुँदै नेपाली किसानहरूका केरा हुँदा हुँदै अरू देशहरूबाट यहाँ बिचौलियाहरू अनि भारतीय व्यापारीहरूले गर्दाखेरि चाहिँ यस्तो भइरहेको अवस्था छ। अर्को कुरो के छ भने अब त्योभित्र चाहिँ नि अब केही आर्थिक चलखेल पनि भएको हो कि भन्ने हामीले त्यो लागिरहेको छ।
जस्तो कस्तो आर्थिक चलखेल?
अब पैसा सम्बन्धीकै होला, अब त्यस्तो कुरा हामी ठ्याक्कै भन्न त सक्दैनौँ। अब ती क्वारेन्टाइनमा पनि आज मात्रै गयो, आज गएर उनीहरूले प्रक्रिया पुर्याएर ऊ गर्दैन, हामी चाहिँ अतरिया पठाउँछौँ, अतरियाले चाहिँ बिसादी छ कि छैन भनेर हेर्छ भन्नुभयो। अतरियाबाट हामीले बुझ्दाखेरि हामी स्वयं आफै त्यहाँ गएको अवस्था, अनि त्यसपछि उनीहरूले हामी बिसादी मात्रै हेर्ने हो, त्यो फाइटोसेनिटरी सर्टिफिकेट जारी गर्ने हाम्रो काम होइन भन्नुहुन्छ। गड्डाचोकी क्वारेन्टाइनमा गयो भने चाहिँ हामीले इन्डियाको फाइटोसेनिटरी सर्टिफिकेटले चाहिँ केरा छोड्छौँ भन्नुहुन्छ।
यहाँ नेपालका उपभोक्ताहरूलाई भारतको केरा र नेपालको केरामा के फरक रहेको छ के भन्नुहुन्छ?
भारतको केरा चाहिँ एकदमै विषादीयुक्त भएको अवस्था छ सर। हामी नेपालमा के छ भने अब त्यो विषादी प्रयोग भए तापनि धेरै कम मात्रा प्रयोग भएको अवस्था, हामीले केरा परीक्षण गर्दाखेरि तपाईँको न्यून अवस्थामा भेटिएको अवस्था छ।
नेपालको
हजुर हजुर
नेपालको न्यून अवस्थामा छ, भारतको
भारतको आज मात्र हेर्दाखेरि हामीले 20% चाहिँ विषादी भएको अवस्था देखियो नि।
नेपालको कति पर्सेन्ट?
नेपालको पर्सेन्ट 5-6% मात्रै छ।
विषादी त प्रयोग त हुँदो रहेछ नेपालमा पनि?
नेपालमा विषादी चाहिँ अब त्यो अलिअलि त प्रयोग भएकै हुन्छ होइन सर, त्यो हिसाबले चाहिँ अब हाम्रो लडाइँ त्यही हो।
अब के गर्नुहुन्छ भोलि पर्सिबाट? के गर्नुहुन्छ
भोलि पर्सिबाट? त्यसो यही रूपमा केरा भने अब सङ्घर्ष अझै कडा रूपले जाने।
हस्, यहाँलाई धेरै धेरै धन्यवाद छ।
हस् धन्यवाद, नमस्ते।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। जातीय विभेद उन्मूलनका लागि नेपालमा कानून समेत बनिसकेको अवस्थामा व्यावहारिक रूपमा जातीय विभेद उन्मूलन हुन नसक्नुलाई तपाईँ के भन्नुहुन्छ भनेर आज हामीले सोधेका छौँ। सुनौ श्रोता विचार।
वीरेन्द्र चौधरीको प्रश्न, विधि विधान और नियम कानून के वन शासन बा और मुख्यतः अब हाम्रो संविधान छाँदा कि आदि यसो नियम केल बनल बा, यसो कानून बनल बा, दस्तावेज बनल बा, यसो दस्तावेज केल बनल अवस्था बा। अब यी न कार्यान्वयन जतासे तत्काल रूपमा जतासे जोरदार के साथ कर चाहन सके कार्यान्वयन तहमा रहल यी कर्मचारी हुकुम से नै बैंक ऊ जुन हिसाबले कार्यान्वयन तहमा लैजाइ पर्ना हो ऊमा चाहिँ बैंक खोट चाहिँ मै देख्छु। खासमा
राज्य पक्ष प्रभावकारी रूपमा यसको कार्यान्वयन नहुँदा अहिले पनि हामी चाहिँ विभिन्न बाहनामा जाति विभेद भएको पाइराखेका छौँ। यसमा नियमन निकाय सरकारले चाहिँ यसको प्रभावकारी कार्यान्वयन नगरेको अवस्था हो। अब खास गरेर आफ्नो बोलीमा सरकारले जाति विभेद हुनु हुँदैन भन्ने भाषणमा सरकार कुरा गर्ने, तर व्यवहारमा त्यो कुरालाई चाहिँ लागू नगर्दा यो समस्या आएको। यसलाई चाहिँ जुन नियम बनेका छन् ती नियम एनलाई चाहिँ कडाइका रूपमा व्यवहारमा तुरन्त लागू गर्यो भने यो समस्या समाधान हुन्छ जस्तो लाग्छ मलाई।
उधर जातीय विभेद चुनौती मनन के बनाएल खासकर सामंतीय शासन हुकन के बनाएल जब सम देश में सामंतीय शासन हुकन के वर्चस्व रहे, जब सम उन्हें अपने देश के सत्ता कार्यपालिका न्यायपालिका व्यवस्थापिका रहे तब सम है की लागू होना सम्भव नै देख्छु। ऊ हाम्रो मेन बात त्यही हो कि एक ठो मानव भूति कना चिज बुझ पर तब जाकर चिज लागू गर सकिँदैन अवस्था
भइसक्यो। प्रधान, कानुन नेपालमा 2072 नेपालको संविधान आइसकेपछि पनि अब जातीय विरुद्धको कानुन जसरी अब आइसके पनि अहिलेसम्म हामीले जातीयकै रूपमा चाहिँ हुनुको कारण विशेष गरी हामीले चाहिँ राज्यले चाहिँ त्यसलाई चाहिँ प्रभावकारी रूपले चाहिँ कानुन नगर्नु एउटा कुरो रहेको छ भने, र जनचेतनाको कमी अर्को रहेको छ, शिक्षाको कमी पनि रहेको छ, र खास गरी चाहिँ एउटा राज्य पक्षले र चाहिँ त्यसका निकायहरूले चाहिँ यो प्रति चाहिँ उदासीनता देखाएको कारणले पनि यस्तो भएको हो। जातीय त अझै पनि जातीय विभेद रहेको कुरा चाहिँ रहेको छ भन्ने मलाई लाग्छ।
अन्तर्राष्ट्रिय दासत्ता उन्मूलन दिवसको अवसर पारेर सोधिएको यो जनआवाज पछि घटना विश्लेषण र विचार। शुक्लाफाटा समाचार। तपाईँ अहिले शुक्लाफाटा एफएम 90.4 मेगाहर्ज, बारासिङ एफएम 102.2, बझाङको साइपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा एसएफएम 994.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विज्ञापनको, फेरि उपस्थित हुनेछौँ, पर्खिनुहोला।
विषयवस्तु
आनन्द पोलिक्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारे सूचना।
डाक्टर बीबी सिंह, एमबीबीएस, एमसी, ईएनटी सर्जन, वरिष्ठ नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ। डाक्टर आउने मिति यही चैत्र 10 गते शनिबार।
डाक्टर आनन्द पाठक, एमबीबीएस, एमएस सर्जन, वरिष्ठ ल्याप्रोस्कोपिक तथा जनरल सर्जन। डाक्टर आउने मिति यही चैत्र 10 गते शनिबार।
डाक्टर रविन्द्र कुमार ठाकुर, एमबीबीएस, एमडी, न्यूरो साइकेट्रिक, वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ। डाक्टर आउने मिति यही चैत्र 11 गते आइतबार।
हाम्रा सुविधाहरू: घाँटीको इन्डोस्कोपिकको सुविधा, नाक कान घाँटीको भिडियो एक्सरेको सुविधा, रङ्गीन भिडियो एक्सरेको सुविधा।
सम्पर्क स्थान: आनन्द पोलिक्लिनिक अर्थात् कञ्चन प्रयोगशाला सेवा, गली नम्बर 3, महेन्द्रनगर, कञ्चनपुर। सम्पर्क नम्बर 0995227774।
सूचना यस श्री सरस्वती जनता माध्यमिक विद्यालय बेलडाँडी 4 वैवाहको मावि तह सामाजिक विषयको राहत कोटामा शिक्षक पद पूर्तिका लागि प्रकाशित विज्ञापनको परीक्षा यही मिति 2074 चैत्र 21 गते सञ्चालन गरिने भएकोले सम्बन्धित सबै उम्मेद्वारहरूलाई परीक्षामा समावेश हुन सूचित गरिन्छ। परीक्षा सञ्चालन हुने समय र स्थान यही चैत्र 19 गते तोकिने भएकोले सम्पर्क गर्न अनुरोध गरिन्छ। अत्तोरिया चौधरी अध्यक्ष, मान बहादुर रोकाया प्रधानाध्यापक। सम्पर्क 97 59 50 02 51। नोट: विज्ञापन रद्द गरिएको भनी दरखास्त फिर्ता लिएका उम्मेद्वारहरूलाई दरखास्त फाइल र शुल्क जम्मा गरी परीक्षामा समावेश हुन सूचित गरिन्छ। श्री सरस्वती जनता माध्यमिक विद्यालय बेलडाँडी नगरपालिका 4 वैवाह, कञ्चनपुर। खुसीको खबर: काठमाडौँ मेडिकल कलेजका वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर एलिज अरियाल, एमबीबीएस, एमडी, केएमसी, छाला तथा यौन रोगका लक्षणहरू, छाला, नङ, कपाल, यौन समस्या तथा सौन्दर्य सम्बन्धी जाँच, उपचार तथा परामर्श, छाला चिलाउने, पोल्ने, रातो डाबर हुने, औषधि र कस्मेटिकले अनुहार रातो भई पोल्ने समस्याको उपचार, हात खुट्टामा चिरा पर्ने, लुतो, दुबी, सेतो दुबी, काँच लाग्ने, पुरानो भन्दा पुरानो दाँत, खाज, खुजलीको उपचार, गाँठा गुठी आउने, मुसा, कोठी, खिलको लेजर मेसिन द्वारा उपचार, नङको समस्या, नङ गाडिएको, पहिलो हुने, कोहिने, झर्ने, कानको लोतामा ठुलो चिरा परेको भागलाई अपरेशन गरी मिलाइने, गर्भवती महिलाको मोटोपनले पिठ्यु, कम्मर वा अन्य ठाउँमा धर्सा परेको उपचार, पानी, फोका खटिरा, जनै खटिरा, बच्चा तथा बाल बालिकाहरूको देखिने छाला एवं कपाल सम्बन्धी समस्याको उपचार, महिलाको तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने र रातो हुने, यौनाङ्गमा घाउ हुनेको उपचार, शीघ्र स्खलन, धातु रोग, यौन इच्छामा कमी, यौन सन्तुष्टिको उपचार पनि गरिन्छ। प्रत्येक महिना हाम्रो यहाँ नेपाल औषधि व्यवस्था विभागमा दर्ता भएका सम्पूर्ण किसिमका औषधिहरू उपलब्ध गराइन्छ। डाक्टर आउने मिति चैत्र 16 र 17 गते 12 बजेसम्म। जेके मेडिकेयर एन्ड क्लिनिक, अस्पताल रोड, महेन्द्रनगर। सम्पर्क फोन 99 525 256, मोबाइल 98 48 723 0066, 98 48 752 095, 98 48 78 46 19।
नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर आउने सूचना। नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर लोकराम वर्मा, एमबीबीएस, एमएस, ईएनटी,
यही चैत्र 10 गते शनिबारका दिन आउँदै हुनुहुन्छ।
आधुनिक मसिनद्वारा घाँटीको इन्डोस्कोपीको सुविधा, कानको सुनाई परीक्षण यन्त्रको व्यवस्था, कान सुन्न सक्ने मसिन उपलब्ध, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण सेवा। सम्पर्क स्थान: उमा मेडिकल हल, गली नम्बर 3, महेन्द्रनगर। सम्पर्क फोन नम्बर 0995215543।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी प्रसङ्ग। बझाङका जिल्ला शिक्षा अधिकारी सूर्यबहादुर सिंहमाथि कालो मोसो दलिएको छ। विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सिंहमाथि कार्यकक्षमै गएर कालो मोसो दलेको हो। बुधबार बिहान जिल्ला शिक्षा कार्यालयको कार्यकक्षमा नै गएर कालो मोसो दलिएको प्रत्यक्षदर्शी शिक्षक वीरेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो। तीनजनाको समूहमा आएका विप्लवका कार्यकर्ताले जिल्ला शिक्षा अधिकारी सिंहमाथि कालो मोसो दलेका उहाँले बताउनुभयो। जिल्ला शिक्षा अधिकारी सिंहले लाखौं रकम भ्रष्टाचार गरेकोले मुसो दलेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य वीरेन्द्र विकले बताउनुभयो। भवन, लाइब्रेरी र कम्प्युटर वितरणमा लाखौं रुपियाँ भ्रष्टाचार गरेको आरोपमा जिल्ला शिक्षा अधिकारीमाथि कालोमुसो दलेर साङ्केतिक कारवाही गरेको विकले बताउनुभयो। जिल्ला शिक्षा अधिकारी सूर्यबहादुर सिंहले काम छ भन्दै झुक्क्याएर आफ्नो मुखमा कालोमुसो दलेको बताउनुभयो।
बैतडीका दसवटै स्थानीय तहमा रहेका न्यायिक समितिका पदाधिकारीले आफूहरूलाई काम गर्न समस्या भएको गुनासो दर्शाएका छन्। कानूनको बारेमा आफू अनभिज्ञ रहेकाले काम गर्न पनि समस्या भएको उनीहरूको भनाइ छ। नयाँ संरचना अनुसार देश संहितामा गएर स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएपछि न्यायिक समितिको जिम्मा नगरपालिका, गाउँपालिका उपप्रमुख र उपाध्यक्षलाई दिइएको छ। आफूहरू कुनै कानूनको विद्यार्थी नभएको र कानून सम्बन्धी जानकारी नहुँदा पनि आफूहरूलाई समस्या भएको सुर्नया गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले बताउनु भयो। गाउँमा भएका सबै घटनाहरू न्यायिक समितिमा आउने गरेकाले के गर्ने भन्ने बारेमा पनि आफूहरू अनभिज्ञ रहेको बैतडीको मेलोली नगरपालिकाका उपप्रमुख राधा ओझाले जानकारी दिनुभयो।
दिपायल सिलगढी नगरपालिका तीन डोटीमा माटोको डिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते पनि भएका छन्। डिस्कोले पुरिएर शिखर नगरपालिका एघारकी तीन वर्ष यशोदा बलायरको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख दिलबहादुर कुँवरले जानकारी दिनुभयो। बालिका यशोदा मामाको घरमा आएकी थिइन्। सडक खनेको ठाउँमा खेल्दै गर्दा माथिबाट पहिरो खस्दा यशोदा पुरिएको बताइएको छ। पहिरोमा परि स्थानीय 56 वर्ष तेजबहादुर साहु गम्भीर घाइते भएको दिपायल प्रहरीले जनाएको छ। केही दिन पहिले यो टोलमा जेसिबीले सडक खनेको थियो। गम्भीर घाइते साहुको दिपायल पिप्लमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ।
व्यावसायिक रूपमा डडेलधुरामा प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ। यसको तयारीमा जुटेका पर्यटन व्यवसायीहरूले भारतको हिमाञ्चलबाट प्याराग्लाइडर पाइलट ल्याएर सफल परीक्षण गरेका छन्। परीक्षण उडानका लागि भारतको हिमाञ्चलबाट प्याराग्लाइडर पाइलट जितेन्द्र सिंह मेहता जोलीलाई ल्याइएको हो। मङ्गलबार अमरगढी नगरपालिका 6 दमुडाको पासा मन्दिरबाट प्याराग्लाइडिङको परीक्षण गरिएको पर्यटन व्यवसायी सुदाम थापाले जानकारी दिनुभयो। थापाको नेतृत्वमा समिति गठन गरेर त्यहाँका पर्यटन व्यवसायीले प्याराग्लाइडिङ सञ्चालनको तयारी गरेका छन्। त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिनुपर्ने भएकाले अनुमतिको प्रक्रिया सुरु गरिसकेको व्यवसायीहरूले बताएका छन्।
आज 53 अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा शुक्लफाटा नगरपालिकामा कार्यक्रम गरिएको छ। राष्ट्रिय हलिया मुक्त समाज कञ्चनपुरद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय हलिया मुक्त समाज कञ्चनपुरका अध्यक्ष शिविर लोहारको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि भूमि सुधार मन्त्री विनिता चौधरी तथा विशिष्ट अतिथिमा शुक्लफाटा नगरपालिकाका नगर प्रमुख वीरबहादुर अय रहनु भएको थियो। कार्यक्रममा बोल्ने अधिकांश वक्ताले जातीय विभेद अन्त्य गरिनुपर्ने धारणा राखेको राष्ट्रिय हलिया मुक्त समाजका अध्यक्ष शिविर लोहारले जानकारी दिनुभयो। कार्यक्रममा शुक्लफाटा नगरपालिकाका नगर प्रमुख वीरबहादुर अयरले जातीय विभेद अन्त्य गर्नका लागि नगरपालिकाले विधेयक ल्याउने तयारी समेत गरेको जानकारी दिनुभयो।
लागु औषध खैरो हिरोइन सहित टिकापुरबाट दुईजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी सहायक निरीक्षक मदन सिंह धामीको नेतृत्वमा गएको टोलीले टिकापुर लम्की सडक खण्डको जमरा पारी कलबटबाट सोमबार साँझ उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा टिकापुर एक ब्लक नम्बर 32 सुभाष बम र जानकी 4 बडरियाका खगेन्द्र उपाध्यायलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। यस्तै मोटरसाइकल लुटपाटमा संलग्न जानकी 4 हिम्मतपुरका खगेन्द्र बोकटीले अदालतले माग गरेको धरोटी बुझाउन नसक्दा कारागार चलान गरिएको पनि इलाका प्रहरी कार्यालय टिकापुरले जानकारी दिएको छ।
अब राष्ट्रिय खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच एक अर्कामा प्रतिस्पर्धा हुनुपर्ने खाँचो औल्याउनु भएको छ। प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा 7 प्रदेशका मुख्यमन्त्रीलाई बोलाएर समृद्धिका लागि प्रतिस्पर्धात्मक विकासमा उत्रन आग्रह गर्नुभएको हो। प्रधानमन्त्री ओलीले दिगो विकासका लक्ष्य पूरा गर्न धेरै समय नरहेको भन्दै मात्र बाँकी 13 वर्षको अवधिमा समृद्धिको बाटोमा अघि बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो। प्रदेश सरकारलाई आवश्यक पर्ने कानूनलाई पूर्णता दिन वा समस्या सम्बोधन गर्न महान्यायाधिवक्ताको संयोजनमा बनेको सहजीकरण समिति मार्फत समस्या सुल्झाउन पनि प्रधानमन्त्रीले निर्देशन दिनुभयो।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल सेनाले समृद्धि र विकास अबको आवश्यकता भएको बताउनु भएको छ। नेपाल पत्रकार महासङ्घ कास्कीले आज गरेको कार्यक्रममा उहाँले जनतालाई समृद्धिका माध्यमबाट खुसी र सुखी बनाउनु वर्तमान सरकारको प्रमुख दायित्व भएको बताउनु भयो। अध्यक्ष तिमिल सेनाले रिबन काटेर र भाषणबाट मात्रै नभई जनतालाई कसरी समृद्ध बनाउन सकिन्छ भनी सोच्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो।
अब खेल खबर। युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले 7 प्रदेशमा अन्तर्राष्ट्रिय स्तरका रङ्गशाला निर्माण गरिने बताउनु भएको छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिद्वारा नवनियुक्त मन्त्री विश्वकर्माको सम्मानमा आज पोखरा रङ्गशालामा आयोजित कार्यक्रममा उहाँले सरकारले खेलको विकासलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो। आसन्न 8 राष्ट्रिय खेलकुद प्रतियोगिताका साथै 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागलाई सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुको साथै आगामी बजेटमा खेललाई प्राथमिकतामा राख्नुपर्ने मन्त्री विश्वकर्माले बताउनुभयो। पोखरासहित प्रदेश नम्बर 4 खेल पर्यटनका अत्याधिक सम्भावना रहेको उल्लेख गर्दै उहाँले यसको उजागरणका लागि सरकार लागि पर्ने धारणा राख्नुभयो।
समाचार बुलेटिन सक्नु अघि यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। बिहिबारबाट सुरु हुने एसईमा प्रदेश सातबाट 55,000 छात्र छात्रा सहभागी हुँदै कैलाली र कञ्चनपुरका केरा किसानद्वारा आन्दोलन दोहोऱ्याइयो, क्वारेन्टाइनमा गरे तालाबन्दी।
प्रदेश नम्बर सातमा सरकारले 1 अर्ब रुपियाँको बजेट ल्याउने तयारी। दार्चुला जिल्लाको नेपाल भारत जोड्ने सीतापुल छोटी भन्सार नाकामा 6 महिना सुरक्षाकर्मी, 6 महिना तस्करहरूको मन परिए।
प्रदेश सरकार र प्रतिस्पर्धात्मक विकासमा उत्रनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड, समृद्धि र विकास अबको आवश्यकता भएको अध्यक्ष तिमिल सेनाको भनाइ।
र सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरका रङ्गशाला निर्माण हुने। हस्त, यसका साथै यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना वा समाचार भए 0995205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकता साथ प्रसारण गर्नेछौँ। प्राविधिक मित्र मोहन उचालजीलाई धन्यवाद।